صاحب بامقام واقعین میں مستراد میں خطاب فرما رہے ہیں. تاریخ 25/4/2002، موضوع جنت و دوزخ کے فاصلے. اس بیان کو ریلیز کرنے میں ہم متنی ریکارڈنگ کمپنی کے تہ دل سے شکر گزار ہیں. کیسٹس اور سیریز ملنے کا پتہ: متنی ریکارڈنگ کمپنی، پاٹنہ پلازا، دکان نمبر 3، بلاک نمبر 4، فیڈل ایریا، نیس تبلیغی مرکز، متنی مسجد، کراچی. فون 6333360. شکریہ.
انسان کو اللہ تعالیٰ نے آزاد پیدا کیا ہے، باقی ساری مخلوقات پابند ہیں، اور یہ آزادی اس کی موت تک ہے، پھر یہ سلب ہو جائے گی، باقی کائنات ختم کر دی جائے گی، انسان باقی رہے گا. اور اللہ تعالیٰ ارشاد فرما رہے ہیں: قل کل یعمل علی شاکلتہ فربکم اعلم بمن ہوا اہدا سبیلا. موت تک جو تمہیں ہم نے مہلت دی ہے، تو جو مرضی چاہے آپ لوگ کرو، جیسا چاہو ویسا کرو. ابھی رکاوٹ کوئی نہیں، ابھی پکڑ دھکڑ کوئی نہیں، ابھی جزا سزا کا نظام کوئی نہیں، ابھی مہلت ہے. لیکن یہ بات تم سارے اچھی طرح سمجھو کہ اللہ صحیح راہ پر چلنے والوں کو بھی اچھی طرح جانتا ہے، اور جو غلط راہوں پہ بھٹک گئے انہیں بھی اللہ تعالیٰ اچھی طرح جانتا ہے. فربکم اعلم بمن ہوا اہدا سبیلا، کون صحیح راہ پر چل پڑا یہ بھی اس کے سامنے، کون غلط راہوں پر ہے یہ بھی اس کے سامنے. اور یہ بہت تھوڑی سی مہلت ہے جس کے بعد لامحدود زندگی کی ابتدا ہونے والی ہے. دنیا انسانی کا سب سے اہم اور سنگین مسئلہ یہ ہے کہ یہ موت کے بعد آنے والی جو خوفناک سزا ہے اس سے بچ جائیں، اور جو عالی شان زندگی کے درجات ہیں ان تک یہ پہنچ جائیں. یہ زبردست مسئلہ ہے اور سب سے بڑی، سب سے پہلی ضرورت ہے. بھوک لگتی ہے ہم کھانا کھاتے ہیں، دور ہو جاتی ہے. پیاس لگتی ہے ہم پانی پیتے ہیں، دور ہو جاتی ہے. لیکن اب اللہ تعالیٰ ان پر بھوک ڈالے گا دوزخیوں پر، تو یلقا علیہم من الجو ما یعدل ما ہم فیہ من العذاب. کہ حدیث پاک میں آتا ہے،
یہ بھی چھوٹی ہے، اونچی ہوتی،
جتنا جلنے کا عذاب ہے اتنا ہی بھوک کا عذاب ہوگا جو اندر میں اٹھ رہی ہوگی. ما یعدل ما ہم فیہ من العذاب. اور جلنے کا عذاب یہ ہے
کہ چھوڑ دیں،
ایک سوئی کے سوراخ کے برابر جہنم میں کوئی شگاف پڑ جائے، اس میں سے جو آگ نکلے گی وہ ساری کائنات کو جلا کے ختم کر دے گی. ایک دفعہ جبریل آئے حضور کی خدمت میں، چہرے کا رنگ بدلا ہوا. آپ نے فرمایا کیا ہوا؟ وہ کہنے لگے، یا رسول اللہ، اللہ نے دوزخ کی آگ کو بھڑکایا ہے تو اس کو دیکھ کر میں سہ نہیں سکا، میں تو ڈر کے آپ کے پاس آ گیا. تو آپ نے فرمایا ان عقلی، بتاؤ تو صحیح وہ ہے کیسے؟ تو نے عرض کی، یا رسول اللہ، وقد علیہا الف عام، پہلے ہزار سال تو جلایا اللہ نے تو وہ سرخ ہو گئی، پھر ہزار سال جلایا وہ سفید ہو گئی، پھر ہزار سال جلایا وہ سیاہ کالی رات بن گئی. دوزخ کی آگ کالی ہے، کالی، سرخ نہیں، اب سفید نہیں. سرخی میں کچھ نظر آ جاتا ہے، سفید آگ تو سب کچھ نظر آتا ہے، سیاہ، بالکل سیاہ. پھر عرض کرنے گئے، یا رسول اللہ، اگر اس میں سے ایک پتھر دنیا کے پہاڑوں پہ رکھا جائے تو तो सारी दुनिया के पहाड़ पिघल कर स्याह पानी बन जाएंगे। और ये जो इंसान हैं, जहन्नमी मर्द और औरतें, ये इन पत्थरों के नीचे दबे हुए होंगे। तो आप आयो अंदाजा फरमाएं, हिमालिया पहाड़ मैंने देखा है। इस तरह के हम बांग्लादेश जा रहे थे तो उस जमाने में खटमंडू से ढाका पीआईए की फ्लाइट चलती थी, तो हम जहाज में बैठे थे तो पायलट ने ऐलान किया कि आप लोगों की खुशकिस्मती है, आज मतला साफ है, बादल नहीं है और हिमालय पहाड़ साफ नजर आ रहा है। और ये पूरे साल में कोई दो चार दफा ऐसा होता है, वरना वो हर वक्त ढका रहता है बादलों में। तो मैं इस तरफ बैठा था सीधे हाथ वाली सीटों पर, उल्टे हाथ की तरफ हिमालय पहाड़ आ रहा था। तो हम सब भागे उधर उन खिड़कियों की तरफ। मेरे साथी थे मौली साहब, कहने के क्या हुआ, क्या मैंने आ जाओ आ जाओ आ जाओ। तो हमने वो अल्लाह की कुदरत का शाहकार देखा, हिमालय पहाड़ कि वो जिस रब के कील इतने बड़े बड़े हों, वो रब कितना बड़ा होगा। वल जिबाल औतादा, तुम्हारा अल्लाह वो है जिसने पहाड़ों को कील बना के गाड़ दिया। तो बिल्कुल आप यकीन माने, हैरत गुम, या अल्लाह क्या तेरी कारीगरी, क्या तेरी सनात, क्या तेरी तखलीक। एक दुनिया में पत्थर नहीं था और अल्लाह ने इतना बड़ा पहाड़ बनाया। तो इसके ऊपर, इसके साथ सारी दुनिया के पहाड़ इकट्ठे कर दिए जाएं, फिर इसके ऊपर दोजख का पत्थर रखा जाए तो वो पिघल के स्याह पानी बन जाएगा। गोश्त का क्या हाल होगा जो उसमें जल रहा होगा। हम तो बड़े नादान लोग हैं, दुनिया की गर्मी से बचने के लिए एयर कंडीशन चाहिए, कूलर चाहिए, बर्फ चाहिए, पंखा चाहिए, जहन्नुम की आग से बचने के लिए क्या चाहिए, ये तो पहले सोचना था। टेक्सला की नाहमवार जमीन में घर चाहिए, बंगला चाहिए, जायदाद चाहिए, कारोबार चाहिए, जन्नत की हमेशा की सरसब्ज सरजमीन में भी तो घर चाहिए, हमेशा रहना है। तो अब आप अंदाजा फरमाइए, तो आग का आजार है आग। फिर एक सउरहिकुहु सऊदा, हम इन्हें चढ़ाएंगे सऊद पर। सऊद क्या है, एक पहाड़ है। तो अल्लाह ताला कहेंगे इनको चढ़ाओ, तो उनकी गर्दन में तौक डालकर फरिश्ते कहेंगे चढ़ो, जब ऐसे पांव रखेंगे तो उनका सारा पांव पिघल जाएगा उसकी हरारत की वजह से, तो पांव ऐसे पीछे डालें, फिर फरिश्ते मारेंगे चढ़ो, फिर हाथ रखेंगे तो हाथ सारा पिघल जाएगा, फिर भी चढ़ा लें, फिर नहीं चढ़ा जाता वो कहेंगे, तो फरिश्ते उनको तौक से पकड़कर घसीट कर ऊपर ले जाएंगे। और ये उन पत्थरों से टकराते हुए जा रहे हैं और इस तरह जा रहे हैं कि इनकी सारी बोटी बोटी पिघल जाती है, फिर जुड़ जाती है, फिर पिघल जाती है, फिर जुड़ जाती है। इस तरह ये चढ़ेंगे और ये चढ़ाई 70 साल होगी, 70 साल। ऊपर जाकर इनको छोड़ देंगे तो फिर ये लुढ़कते हुए पत्थरों से टकराते हुए आग में पिघलते हुए जुड़ते हुए जब नीचे जाकर गिरेंगे तो आगे बड़े बड़े खौफनाक अश्तहा बैठे होंगे, जो ऐसा मुंह फैलाएंगे और सारे को अपने मुंह में लेकर इस तरह चबाएंगे जैसे कुत्ता हड्डी चबा 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 के फेंक देता है। इनको ऐसे चबा चबा के यूं फेंक देंगे, मौत फिर भी नहीं आएगी, फिर जुड़ जाएंगे। ये मैं आपको बता रहा हूँ आग का अजाब, इसके बराबर होगा भूख का अजाब, इतनी ही भूख अंदर लग रही होगी। तो यहाँ तो हमने रोटी खाई, भूख दूर हो गई, ना भी खाई तो भूखे भी सो जाया करते हैं, नींद आ जाती है, अब क्या होगा। तो ये वक्ती जरूरतें और वो अबदी जरूरतें, तो जब ये बेकरार होंगे तो खुद खाना मांगेंगे, तो कहा जाएगा लैस लहुम तआमुन इल्ला मिन ज़रीअ, कांटों के सिवा खाना कोई नहीं, मुंह में डालेंगे तो हलक में चुभ जाएंगे, इस तरह निकल नहीं सकेंगे। तो तो सांस बंद हो रहा है, मौत नहीं आ रही और वो आर पार हो रहे हैं और निकल नहीं रहे, तो कहेंगे पानी दे दो, पानी, पानी से लुकमा नीचे चला जाए। तो जब वो पानी लाया जाएगा तो युस्का मिन मा इन सदीद, पानी क्या होगा, पीप को खौलाकर, पीप जो जख्म से निकली है ये लोहे के प्यालों में डाल कर दी जाएगी, जब हाथ में रखेंगे तो उसकी भाप से, भाप से सारे चेहरे की खाल उधड़ कर प्याले में गिर जाएगी, ऐसे खाल यूं आ जाएगी। लेकिन वो इतने मजबूर होंगे कि उन्हें पीना पड़ेगा, और वो पिएंगे तो वो नवाला भी अंदर जाएगा और अंदर की आंतें मैदा कट कट के पखाने के रास्ते से बाहर निकल जाएगा। फरिश्ता आएगा यूं सारा गंद उठा के फिर उसके मुंह में यूं डालेगा, वो अंदर जाके फिर सारा फिट हो जाएगा। ये आजादी जब खत्म होगी तो जिसने इसका गलत इस्तेमाल किया होगा ये उसके साथ हो रहा है जो मर चुके हैं, और होगा हमेशा के लिए जब क्यामत का खौफनाक दिन सामने आएगा और अल्लाह कहेंगे वंताजुल यौम अय्युहल मुजरिमून, मुजरिमीन की जमात एक तरफ हो जाए। जिन्होंने इस कामयाबी का सही इस्तेमाल किया होगा और इसको अल्लाह के हुक्मों के मुताबिक और अल्लाह के नबी के तरीके के मुताबिक चलाया और ढाला होगा, उनके लिए मौत से ही निजाम जुदा हो जाएगा। मौत से क्या होगा, मुझे अचानक बड़े अरसे बाद हदीस याद आई, इजराइल आएंगे चार फरिश्तों के साथ, चार, दो हाथ दबाएंगे दो पांव दबाएंगे, आपको पता है दबाने से थकावट दूर हो जाती है, तो जो जान निकलती है तो रग रग से निकलती है तो उसका दर्द होता है, तो फरिश्ते दबा रहे हैं पांव भी हाथ भी, और साथ मलकुल मौत कह रहे हैं अय्यतुहन नफ्सुल हमीदा, ए पाक नेक बख्त रूह, कानत फिल जसदिल हमीद, जो नेक पाक घर में रहती थी जिस्म, जो अच्छे वजूद में रहती थी, उखरुजी बाहर आ जाओ, बाहर इम्तिहान पूरा, कहाँ जाना है, वह अबशरी का तुझे बशारत हो, किस चीज की, बिरौहिन व रैहान व रब्बिन राबिन अनकी गैर गज़बान, तुझे बशारत हो कि तेरे लिए जन्नत में ठिकाना तैयार हो चुका है, खुशबुओं का निजाम तेरे लिए बन चुका है और अल्लाह तुझ पे राजी होकर तेरे इंतजार में बैठा हुआ है। साद इब्ने माज रजी अल्लाह तआला अन्हु का जब इंतकाल हुआ, नीचे तो लोग रोते हैं ऊपर खुशी होती, तो जिब्रील आए, या रसूल अल्लाह कौन फौत हुआ है, कौन फौत हुआ है, आपने कहा पता नहीं, जो क्या मस्जिद में थे, क्या हुआ, कहा आसमान के सौरे फरिश्तों में खुशियां मची हुई है कि कोई आ रहा है, कोई आ रहा है, सातों आसमान के फरिश्ते इस्तबशरा बिही अहलुस समा वहतज़लहु अर्शुर रहमान, और अल्लाह का अर्श भी खुशी से झूम रहा है। जब आदमी खुश होता है तो बेसाख्ता जिस्म हिलता है, अर्श झूम रहा है कि कोई बड़ा अजीम आदमी आ रहा है, तो आपने कहा वो तो सात बीमार था जख्मी, कहीं वो तो नहीं इंतकाल कर गया, तो आप इतनी तेजी से निकले, जल्दी चलो, तस्दीक हो गई कि सात फौत हो गए, इतनी तेजी से आप निकले कि पीछे सहाबा के जूतियों के तस्मे टूट रहे थे भागने की वजह से, वो कहने लगे अतअबतना या रसूल अल्लाह, अतअबतना या रसूल अल्लाह, आपने तो हमें थका दिया, आहिस्ता चलें। हमने कहा जल्दी चलो, कहीं हमसे पहले साद को फरिश्ते गुसल ना दे दें और हम उसके गुसल से महरूम हो जाएं। ये भी एक मौत आ रही, मैं मौत से ही निजाम शुरू हो रहा है। तो जब आप कमरे में दाखिल हुए तो साद की मैयत पड़ी थी, कमरा खाली था, कोई नहीं, लेकिन हुजूर इस तरह दाखिल हुए जैसे इस मजमे को चीर के कोई आदमी मुश्तक आए, तो सीधा नहीं आ सकता, एक पांव यूं रखेगा कि यूं रखेगा, ऐसे रखेगा कि ऐसे रखेगा, इस तरह आप चले बल खाते हुए और फिर ऐसे सुकड़ के बैठ गए सराहने। तो सहाबा कहने लगे या रसूल अल्लाह कौन है, कमरा खाली, आपका दाखिल होने का अंदाज निराला, बैठने का अंदाज अनोखा। आपने फरमाया कमरे में एक बालिश जगह भी खाली नहीं, फरिश्तों से भरा पड़ा है, और मेरे बैठने के लिए एक फरिश्ते ने अपना पर पीछे किया है और मेरे बैठने की जगह बनाई है। मौत से ही निजाम शुरू हो जाता, मौत से। एक और साथी मुआविया बिन मुआविया लैफी, आप तबूक में थे, वो मदीने में फौत हुए, मदीने में 700 मील का फासला। तो सूरज बड़ी आबोताब से तुलू हुआ तो साथ जिब्रील आए, तो आपने कहा आज सूरज में रोशनी बड़ी तेज है, क्या बात है? तो उन्होंने अर्ज किया रसूल अल्लाह ये सूरज की रोशनी नहीं है, ये मुआविया बिन मुआविया अल-लैसी फौत हो गए हैं, उनके जनाजे में शिरकत के लिए दो सफे फरिश्तों की उतरी हैं, हर सफ में 70,000 फरिश्ता है, ये उनका नूर है। तो जिब्रील कहने लगे जनाजा आपने पढ़ाना है, कहें मैं कैसे पढ़ाऊं, वो मदीने में, ये तबूक में, फासला कितना 100 मील का, मैं अभी हाजिर करता हूं। तो जिब्रील ने यूं जमीन को सुकड़ा और हज़रत मुआविया का जनाजा तबूक में हुजूर के सामने आ गया और आपने जनाजा पढ़ाया और फिर जमीन खींच कर उनको उसने मदीना ने मदीने में पहुंचा दिया। मौत से यूं काम शुरू हो जाते। तो मेरे भाई और बहनों हम कैसे मरना चाहते हैं, मैंने दोनों सामने रख दी हैं, दोनों बता दी हैं। और ये जो मैं आजादी का सांस ले रहा हूं और आजादी से नजर उठा रहा हूं, आजादी से कान लगा रहा हूं, आजादी से कदम उठाया है, आजादी से कपड़े पहने हैं, आजादी से तिजारत की है, इसके अंदर ही या मौत जन्नत वालों के जुमरे में आएगी या मौत जहन्नुम वालों के जुमरे में आएगी। और अगर कैदियों की सफ में चले गए तो बस लुट गए, बर्बाद हो गए। मैंने अपने ही अजीजों में एक आदमी को देखा, 7 दिन उसका वजूद पूरे चारपाई से तड़प के ऐसे उठ जाता था, फिर गिरता था, फिर उठता था, फिर गिरता था, 7 दिन इन आंखों से मैंने देखा। तो वो डॉक्टर कहें ये असल में झटके हैं दिमागी, तो उनकी बात है, दिमागी झटके नहीं थे, सकरात के झटके थे। वो एक ये मौत भी है, एक ये मौत भी है, और फरिश्ते आए खड़े होते हैं। एक तो भी बताया कि चलो अब इसको कुरान से देखें, तो फरिश्ते कह रहे हैं तो तनज़्ज़ल अलैहिम अल-मलाइका, फरिश्ते आ गए, ला तखाफू, डरो नहीं, आगे काम साफ हो चुका है, मंजिल कामयाबी, वला तहज़नू, जिन्हें छोड़ के जा रहे हो उनका गम न करो, वो भी पीछे पीछे आ रहे हैं, वह अबशरू, तुम्हें बशारत हो, बिल जन्नत, उस जन्नत की, अल्लज़ी कुंतुम तुअदून, इसका तुम्हारे साथ वादा किया गया है, नहनु औलियाउकुम फिल हयातिद दुनिया व फिल आखिरा, हम हैं तुम्हारे साथ ही दुनिया और आखिरत के, अब बोलो क्या चाहते हो, वलकुम फीहा मा तश्तही अनफुसुकुम वलकुम फीहा मा तद्दउन, अब वो वक्त आ गया जिसका तुम टेक्सला में ख्वाब देखते थे, ऐसी सूरत हो, ऐसी मूरत हो, ऐसा घर हो, ऐसी जवानी हो, ऐसी दौलत हो, ऐसी इज्जत हो, लेकिन ये हर एक को नहीं मिल सकती, अब बोलो जो चाहोगे मिलेगा, तमन्ना अलैया, अल्लाह ताला कह रहे हैं मेरे बंदे अलैया, उफ का जो तेरे जी में आता है मुंह भर के मांग ले, जो तेरे जी में आता है मुंह भर के मांग ले, ठीक मेरे दरबार से तुम्हें मिलेगा, कोई मुमकिन हो या ना मुमकिन हर चीज तेरी पूरी करके दे दूंगा। मसलन मुमकिनात में से है या अल्लाह खाना ऐसा दे, कपड़े ऐसे दे, सवारी ऐसी दे, घर ऐसा दे, ये मुमकिनात, नामुमकिन क्या है, मेरी शक्ल बदल दे, ये दुनिया के लिहाज से नामुमकिन, मेरी शक्ल बदल, सौरा मेरा चेहरा ही बदल, तो अल्लाह ताला ये भी कर देगा। सारा वजूद बदल दे, कर देगा। नामुमकिन है कि कोई घर हवा में खड़ा हो जाए। तो एक और हदीस मुझे बड़े जमाने की बात याद आई कि अल्लाह ताला के नबी ने फरमाया, जन्नत में कुछ महल ऐसे हैं जिनके नीचे कोई सुतून नहीं, ऊपर से कोई जंजीर नहीं जिसने उसको थामा हुआ हो, पकड़ा हुआ हो, नीचे से कोई सुतून नहीं जिसने थामा हुआ हो, हवा में मुअल्लक महल खड़े हुए हैं हवा में, और पूरा महल इस तरह उड़ता है जैसे हवाई जहाज उड़ता है बगैर इंजन पायलट और परों के, और ये तो नहीं गिरते और डूबते रहते हैं, न वो गिरे न डूबे, और वो ऐसा है कि अंदर से बाहर नजर आता है, बाहर से अंदर नजर आता है, और उसमें तो सीटें छोटी छोटी हैं, वो एक ईंट मोती, एक याकूत, एक जुमरुद, एक उसके साथ सोना, एक चांदी, फिर जाफरान, फिर मुश्क, फिर अंबर, फिर अर्श इलाही, छत पूरा महल उड़ता जा रहा है। तो किसी ने पूछा दाखिल कैसे होंगे, सीढ़ी तो है नहीं। तो आपने शायद फरमाया जैसे परिंदा जमीन से उड़ता हुआ अपने घोंसले पहुंच जाता है, ऐसे ही अहले ईमान उड़ते हुए उस घर के अंदर उतर जाएंगे। किसी ने पूछा या रसूल अल्लाह किसको मिलेंगे, किसको मिलेंगे? तो आपने फरमाया ले अहले औजा वल असकाम वल बलवा, जो दुनिया में दुखी रहे, दर्दों में मारे रहे, आजमाइश की भट्टी में पिसते रहे, जलते रहे, ये घर उनको मिलेंगे। और जब उन्हें ये मकाम मिलेंगे तो जो दुनिया में सुख की जिंदगी गुजार के गए वो कहेंगे हाय हमारी बोटी बोटी कर दी जाती और हम भी ये सब कुछ पा लेते। क्यामत के दिन अल्लाह ताला कहेगा ये मेरे दोस्त मेरे करीब करो, वो कहेंगे तेरे दोस्त कौन है? तो अल्लाह ताला कहेंगे यही फकीर बेबस मुसलमान जिनको एक वक्त मिली दो वक्त नहीं मिली, तो उनको खड़ा किया जाएगा। फिर अल्लाह कहेगा जाओ इनका हिसाब लो, तो फरिश्ते आएंगे हाँ भाई हिसाब दो, वागे कहेंगे क्या दिया था जिसका हिसाब लेता है, सुहा क्या दिया था जिसका हिसाब लेता है, हमारे पास तो सबर के सिवा कुछ नहीं है, उनसे हिसाब ले जिनको दिया था। वो आगे कहेंगे या अल्लाह वो तो ये शिकवा कर रहे हैं, अच्छा उन्हें बुलाओ, तो उन्हें बुलाया जाएगा। तो अल्लाह ताला फरमाएंगे भाई क्या किस्सा है, अल्लाह तो सारा सुन रहा है, अब क्या किस्सा है? वो कहेंगे या अल्लाह ये तेरे फरिश्ते आए थे हिसाब दो, हमने कहा उनका ले जिनको दिया था, हमें दिया क्या था जिसका हिसाब लेता है। आतई तल माल गैरना वक्त लीना फसबरना, माल औरों के पास था, हमारे पास सबर के सिवा कुछ न था, हम सबर करते रहे। तो अल्लाह ताला फरमाएंगे, एक और हदीस को इसके साथ जोड़ लो, इसमें इसका किस्सा नहीं लेकिन एक और हदीस, अमा इन्नी लम अज़अनकुम दुनिया लिहवानिन बिकुम अलैया, मेरे बंदो मैंने तुम्हें दुनिया में तंगी में रखा इस वजह से नहीं कि तुम मेरी नजरों में छोटे थे, लोगों ने तुम्हें बड़ी गिरी पड़ी नजरों से देखा, लेकिन तुम मेरी नजरों में बड़े ऊंचे और इज्जत वाले थे, मैं आज के दिन तुम्हें सारी इज्जतें देना चाहता था, इसलिए मैंने तुम्हें दुनिया में तंगदस्ती में रखा, तुम जाओ जहां जाओ जन्नत सारी तुम्हारी है, बाकियों का मैं हिसाब लूंगा। इसलिए हदीस में आता है इन्न मिन उम्मती मन यसअल दिरहमन ला युअतहु, मन यसअल दिनारन ला युअतहु, يسأل درهما لا يعطه يسأل فلسا لا يعطه وإن فعل الجنة أعطاه إياه كله। अब ने फरमाया मेरे कुछ उम्मती दुनिया में ऐसे रहेंगे जो ऐसे बेबस बेहसियत होंगे, किसी से एक दीनार भी कर्जा मांगे तो कोई नहीं देगा, दीनार से छोटा दिरहम, तेरा दिरहम का एक दीनार होता था, एक दिरहम मांगे कोई नहीं देगा, एक पैसा भी मांग लें तो कोई एतबार नहीं करेगा, जाजा मियां यही यही जिनको तुम एक पैसा देने को तैयार नहीं हो दुनिया में, जब ये यूं हाथ उठाकर कहेंगे अल्लाह जन्नत दे दे तो अल्लाह सारी उनके कदमों में ढेर कर देगा। या मूसा इन्नली इबादन लो सअलनी अल जन्नत ला आतैतु बिहवाफिहा वलो सअलनी अला कसौतिन लम युतिही मिनहा, ए मूसा मेरे कुछ बंदे ऐसे हैं अगर मुझसे दुनिया में ये दीवार पे खूंटी होती है ना लटका कपड़े लटकाने के लिए, एक चपटी होती है उस पर कील लगे होते हैं, اگر وہ مجھ سے کہیں یا اللہ ٹیکسلا میں ایک کھونٹی چاہیے کپڑے لٹکانے ہیں تو میں ان کو وہ کھونٹی بھی نہیں دوں گا، اور اگر کہیں یا اللہ جنت دے تو نیچے سے لے کر اوپر تک ساری جنت ان کے قدموں میں ڈھیر کر دوں گا۔ تو یہ آزادی ختم ہو رہی ہے موت پر، اب کیا ہونے والا ہے یہ میں نے تھوڑا سا نقشہ دونوں طرف کا بتا دیا کہ یہ بہت بڑی کامیابی ہاتھ میں آنے والی ہے، بہت بڑی کامیابی۔ اور حضور صلی اللہ علیہ وسلم سے ام سلمہ نے پوچھا یا رسول اللہ دنیا کی عورت کا مرتبہ بڑا ہے یا جنت کی عورت کا مرتبہ بڑا ہے؟ تو آپ نے ارشاد فرمایا ام سلمہ دنیا کی عورت کا مرتبہ بڑا ہے۔ انہوں نے پوچھا وہ کیسے یا رسول اللہ؟ تو آپ نے فرمایا بصلاتہن وصیامہن وعبادتہن للہ عز وجل البس اللہ وجوہہن النور واجسادہن الحریر بیض الوجوہ خضر الحلل صفر الحلی امشاتہن الذہب۔ اے ام سلمہ، دنیا کی عورت نماز پڑھتی ہے، روزہ رکھتی ہے، اور ساری زندگی اللہ کی مان کے چلتی ہے، صرف نماز روزے کی بات نہیں، ساری زندگی اللہ کی مان کے چلتی ہے۔ اس کے توفیل اللہ ان کے جسموں کو ریشم سے مزین کرے گا، چہروں پہ اپنے نور کی تجلی ڈالے گا، اور ان کو سونے کے زیور پہنائے گا، ان کے سر میں سونے کی کنگھیاں ہوں گی، ان کے دائیں بائیں موتیوں کی انگیٹھیاں ہوں گی جن میں خوشبو کی دھونی ہوگی، اور وہ جنت، ایک اور حدیث کو جوڑ کر، جنت کی حور سے ایمان والی عورت 70,000 گنا زیادہ خوبصورت ہوگی۔ تو چل رہی اس آنے والی بھوک سے بچانا، اس آنے والے عذاب سے بچانا، اور اس آنے والی کامیابیوں کا راہ بتانا، اس کام کے لیے اللہ نے 125,000 نبی بھیجے۔ اس کام کے لیے، اور نبی اور کسی کام کے لیے نہیں آیا، مسلسل اس ایک محنت کو وجود میں لانے کے لیے کہ وہ جنت، وہ جہنم، یہ راستہ جنت کا، یہ راستہ جہنم کا، بچ جاؤ بچ جاؤ بچ جاؤ۔ آپ نے دیکھا جہاں سڑک ٹوٹی ہوتی ہے تو حکومت والے مزدور کھڑے کیے ہوتے ہیں، ان کے ہاتھوں میں سرخ جھنڈی ہوتی ہے، تو وہ ادھر سے روکتے ہیں اور جس طرف سے راستہ صحیح ہوتا ہے ادھر کی رہنمائی کرتے ہیں، ادھر مت جاؤ ادھر جاؤ، ادھر مت جاؤ ادھر جاؤ، کیونکہ وہ تو ہم بھی دیکھ رہے ہوتے ہیں تو ہم خود بخود ادھر سٹ کے ادھر چلے جاتے ہیں۔ بےآن ہی 125,000 نبی اسی کام کے لیے آئے کہ وہ چوراستے پر کھڑے ہوتے ہیں اور ایک راستہ جہنم کو جا رہا ہوتا ہے، وہ ہوتا ہے بڑا خوبصورت، اور ایک راستہ جنت کو جا رہا ہے، اس میں ذرا ہوتی ہیں پرپیچ وادیاں، تو وہ کہتے ہیں ادھر مت جاؤ ادھر جاؤ، ادھر مت جاؤ ادھر جاؤ، چونکہ جنت نظر نہیں آ رہی، دوزخ نظر نہیں آ رہی، تو اکثریت کہتے ہیں ایسے پاگل کھڑے ان کی کون مانے، چلو راستہ سیدھا ہے، چلو راستہ سیدھا ہے، پھر جو گیا وہ لوٹ کے نہ آیا، پھر جو گیا وہ لوٹ کے نہ آیا، اور جو ادھر کو مڑ گیا وہ پہنچ گیا سیدھا اپنی منزل پر اور جنت میں، اور اپنے مقام پر پہنچ گیا اور اس ٹھکانے پر پہنچ گیا جس کی طرف اس کو انبیوں نے رہنمائی کی تھی۔ تو 124,000 انبیاء علیہ السلام وہ مسلسل چوراستے پر کھڑے ہو کر یہ صدا لگاتے رہے، یہ جنت کا راستہ، یہ دوزخ کا راستہ، اس سے بچو اس سے بچو۔ اس کو اللہ کے نبی نے ایک مثال سے واضح کیا، مثلی و مثلکم کمثل رجل استوقد نارا، میری تمہاری مثال ایسے ہے جیسے ایک آدمی نے آگ جلائی، پر اس آگ کو دیکھ کر پروانے آئے، فجعل الفراش یقعن فیہ وہو یربہن عنہا، اور وہ کپڑا لے کر ان کو پیچھے ہٹاتا ہے، لیکن وہ اتنے زیادہ ہیں کہ اس کے ہٹانے کے باوجود کوئی ادھر سے گرتا ہے کوئی ادھر سے گرتا ہے، کہہ رہے لیکن کہ تم بھی ایسے ہو، انا آخذکم بحجزکم عن النار وانتم تتفلتون منی، میں تمہیں پکڑ پکڑ کے پیچھے ہٹاتا ہوں، دوزخ سے بچو دوزخ سے بچو، اور تم میرے ہاتھ چھڑا 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 کے جہنم کی آگ میں گرتے چلے جا رہے ہو۔ یہ اس دنیا کے انسانوں کی سب سے بڑی تباہی ہے کہ یہ نافرمانی کی موت مر کے دوزخ میں چلے جائیں، اور دنیا کے انسانوں کی سب سے بڑی کامیابی ہے کہ یہ اللہ کے فرما بردار بن کر مر کے جنت میں چلے جائیں۔ تو ساری دنیا کے انسانوں تک اللہ کا پیغام پہنچے اس کے لیے اللہ نے حضرت محمد صلی اللہ تعالی علیہ وسلم کو دنیا میں مبعوث فرمایا سب سے آخر. جب کوئی چیز کامل ہو جاتی ہے تو پھر اس کو ختم کیا جاتا ہے, اس کو درمیان میں ختم.
کی خدمت میں مدنی ریکارڈنگ کمپنی نے پیش کی ہے.
صرف 23 سال تو اس کا انتظام اللہ نے کیا کیا کہ آئندہ آنے والوں کو اب کیسے راہ ملے گی. تو اللہ تعالیٰ نے حضرت محمد صلی اللہ تبارک و تعالی علیہ وسلم کی پوری امت کے مردوں کو, عورتوں کو, ساری دنیا کے انسانوں تک اللہ کے پیغام کو پہنچانے کا حکم دے دیا. اس لیے ہمارے نبی پاک صلی اللہ تبارک و تعالی علیہ وسلم کا جب دنیا میں آنا تھا تو یہ سب سے انوکھا تھا, سب سے نرالا تھا. 610 سال 570 عیسوی میں آپ کی پیدائش ہوئی. 570 سال گزر چکے تھے اور ساری دنیا نبوت سے خالی تھی. اتنا لمبا عرصہ پہلی دفعہ دنیا پہ آیا تو کوئی نبی نہیں آ رہا, کوئی نبی نہیں آ رہا. 570 عیسوی میں آپ دنیا میں تشریف لا رہے ہیں. آپ کی آمد پر ایک دم نظام کائنات ایسا بدلا کہ پہلے کبھی ایسا نہیں ہوا کہ ایک سمندر کی مچھلیاں جا کے دوسرے سمندر کی مچھلیوں کو کہہ رہی ہوں مبارک ہو عیسیٰ علیہ السلام پیدا ہوئے, مبارک ہو موسیٰ علیہ السلام پیدا ہوئے. لیکن ہمارے نبی کی پیدائش پر ایک سمندر کی مچھلیوں نے دوسرے سمندر کی مچھلیوں کو جا کر مبارک دی, مبارک ہو اللہ کے رسول پیدا ہو گئے, محمد رسول اللہ پیدا ہو گئے. اور کبھی ایسا نہیں ہوا کسی نبی کے پیدا ہونے پر بت زمین پہ جا گرے, ہمارے نبی کے پیدا ہونے پر سارے بت زمین پہ جا گرے. کبھی ایسا نہیں ہوا کہ کسی نبی کے پیدا ہونے پر پڑے پڑے تخت الٹے ہو جائیں, ہمارے نبی کی پیدائش پر ساری دنیا کے بادشاہوں کے جو تخت پڑے تھے ایسے الٹے ہو گئے. اور پچھلے 1000 سال سے ایران کے دربار میں آگ جل رہی تھی, وہ آگ ایک دم بجھ گئی, کوئی بجھانے والا نہیں. اور کسی نبی کی پیدائش پر اللہ نے یہ نہیں کیا کہ ساری عورتوں کو بیٹے دیا ہوں, ہمارے نبی کی پیدائش پر اللہ تعالیٰ نے 570 عیسوی میں آپ کی توفیل ہر ہر عورت کو بیٹا عطا فرمایا. پوری دنیا میں جس ماں نے جنا بیٹا جنا, پوری دنیا میں. اور کسی نبی کے آنے پر جنت کی حوروں کو نہیں اتارا گیا, آپ کی پیدائش پر جنت کی حوریں مکہ میں اتر آئیں اور آپ کا کمرہ جس میں آپ پیدا ہوئے تھے وہ جنت کی حوروں سے بھر دیا گیا. دیکھنے والا کوئی نہیں ہے لیکن حدیث کی خبر ہے کہ جنت کی حوریں آپ کی پیدائش کے منتظر ہیں اور وہ دائی کا کام دے رہی ہیں. دایا کا کام جنت کی حوروں نے لیا. آسمان کے فرشتوں کو زمین پہ اتار دیا گیا, آسمان کے فرشتے استقبال کے لیے زمین پہ اتار دیے گئے, جنت کی حوروں کو آپ کی ولادت کے لیے اتار دیا گیا. ساری کائنات کو گویا اللہ تعالیٰ نے اپنے محبوب کی طرف متوجہ کر دیا. اور جب آپ پیدا ہوئے تو پیدا ہوتے نور کی ایک چمک اٹھی جس سے حضرت آمنہ نے مشرق مغرب شمال جنوب تک ساری دنیا آپ کی نظروں کے سامنے ایسے شیشے کی طرح کھل گئی. روم کا محل دیکھا, ایران کے محل دیکھے, یمن کے محل دیکھے, حیرا کے محل دیکھے, اور آپ نے پیدا ہوتے ہی سر زمین پہ رکھ دیا جیسے سجدہ کر رہے ہیں. اور ایک عجیب بات یہ تھی جب آپ باہر آئے تو آپ کے وجود مبارک پر اندر کی غلاظت کا ایک ذرہ بھی نہیں تھا. یوں لگتا تھا جیسے اندر سے دھو کے اللہ نے باہر بھیجا ہو. اور بچہ جب پیدا ہوتا ہے تو اس کی ناف آنکھ سے لگی ہوتی ماں کی, تو جب ہمارے نبی پیدا ہوئے تو آپ کی آنکھ ناف سے, آپ کی جو ناف ہے وہ ماں کی آنکھ سے جدا تھی, مقطوع السرہ, کٹے کٹائے اندر سے باہر آئے اور ختنے سمیت اندر سے باہر آئے. آپ کا ختنہ نہیں ہوا, ولد مختونا مقطوع السرہ. آپ جب پیدا ہوئے تو 3 صفتوں کے ساتھ پاک پیدا ہوئے, دلے دھلے, ختنہ ہوا پرس, ناف اور آنکھ آپس میں کٹی پڑی تھی. آپ اس طرح دنیا میں تشریف لائے کہ ساری کائنات میں ایسے کوئی بچہ نہیں آیا. ماں نے گود میں لیا, حیران ہو کے دیکھ رہے ہیں یہ کیا ہے, آخر ماں تھی ہر اور عورتوں کو بچے جنتے دیکھا, یہ کیا پیدا ہوا, کیسے پیدا ہوا, یہ کیا تماشا ہے, حیران. ابھی ان کی اگلی حیرانی ختم نہیں ہوئی کہ ایک دم چھت پھٹی اور ایک بادل اندر آیا اور اس نے آپ کو اپنے اندر چھپا دیا. اور یوں لگا کہ حضور پاک صلی اللہ علیہ وسلم ماں کی گود سے اٹھ گئے اور بادل کے اندر سے آواز آئی, طوفو بہی مشارق الارض و مغاربہا، اس بچے کو مشرق پھراؤ مغرب پھراؤ، لیعرفو بسمہی و نعتہی و صورتہی، تاکہ ساری دنیا کے انسانوں کو پتہ چلے کہ اس کی ذات کیا ہے، اس کا نام کیا ہے، اس کی صفات کیا ہیں. و آتوہ خلق آدم، اسے آدم علیہ السلام کے اخلاق دو. و معرفت الشیف، اور شیف علیہ السلام کی معرفت دو. و شجاعت نوح، اور نوح علیہ السلام کی بہادری دو. و خلت ابراہیم، ابراہیم علیہ السلام کی دوستی دو. و استسلام اسماعیل، اسماعیل علیہ السلام کی قربانی دو. و فصاحت صالح، صالح علیہ السلام کی خطابت دو. و حکمت لوط، لوط علیہ السلام کی سے حکمت دو. و رضا اسحاق، اسحاق علیہ السلام کی رضا دو. بشرا یعقوب، یعقوب علیہ السلام کی بشارت دو. و جمال یوسف، یوسف علیہ السلام کا حسن و جمال و کمال دو. و شدت موسیٰ، موسیٰ علیہ السلام کی سختی دو. و جہاد یوشع، یوشع علیہ السلام کا جہاد دو. و حب دانیال، اور دانیال علیہ السلام کی محبت دو. و وقار الیاس، الیاس علیہ السلام کا وقار دو. و الحن ایوب، ایوب علیہ السلام کی شیرین زبان دو. و قلب ایوب، ایوب علیہ السلام کا صادر دل دو. و لحن داود، اور داود علیہ السلام کی شیرین زبان دو. و طاعت یونس، یونس علیہ السلام کی اطاعت دو. و عصمت یحیٰ، یحیٰ علیہ السلام کی پاک دامنی دو. و زہد عیسیٰ، اور عیسیٰ علیہ السلام کا زہد دو. و اغنسوہ فی اخلاق النبیین، اور تمام نبیوں کے اخلاق میں اس بچے کو نہلا دو، نہلا دو، سارے نبیوں کے اخلاق اتار دو. اس کے بعد حبیب اللہ اور خاتم الانبیاء، یہ دو چیزیں اور اوپر مزید دی جائیں گی. جس میں 63 برس ترقی ہوئی تو ہمارا نبی کہاں تک پہنچا کوئی اندازہ نہیں لگا سکتا. کیا بلندی پرواز ہے کوئی اندازہ نہیں لگا سکتا کہ کتنی اونچی قرآن ہے اور کتنی اونچی پرواز ہے. صرف ان چند آیات کو اگر سامنے رکھا جائے، اللہ تعالیٰ آدم علیہ السلام کے بارے میں ارشاد فرماتے ہیں، وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَمَ فَنَسِيَ، آدم علیہ السلام سے ہم نے عہد و پیمان کیے پر آدم علیہ السلام بھول گئے. اللہ تعالیٰ اپنے نبی کے بارے میں فرماتا ہے، سَنُقْرِئُكَ فَلَا تَنْسَىٰ، یہ میں اپنے نبی کو جو بتاؤں پڑھاؤں گا یہ کبھی نہیں بھولے گا. فرق دیکھ رہے ہیں، ابا اور بیٹے کا، باپ بیٹے کا، باپ کے بارے میں کہہ رہا ہے بھول گئے، اور انہیں کی تو اولاد ہیں، کہا جا رہا ہے یہ نہیں بھولے گا کبھی بھی، یہ نہیں بھولے گا. نوح علیہ السلام نے بیٹے کے بارے میں دعا مانگ لی، یا اللہ اس کو تو بچا لے، تو اللہ نے ایسی تنبیہ فرمائی سخت الفاظ میں کہ ارشاد فرمایا کہ ممکن ہے نبوت ہی چلی جائے اگر دوبارہ ایسی بات ہو. انی اعوذک ان تکون من الجاہلین، رب اعوذ بک ان اسالک ما لیس لی بعلم والا تغفر لی وترحمنی اکن من الخاسرین، یا اللہ معاف کر میں آئندہ نہیں سوال کروں گا. تنبیہ ایسی سخت آئی. اللہ تعالیٰ کے نبی نے منافقین کو چھٹی دے دی تبوک کے جہاد میں. وہ کہتے میرے پیٹ میں درد، مجھے چھٹی دیں، آپ کہتے جاؤ. وہ کہتے میرے سر میں درد، مجھے چھٹی دیں، آپ کہتے جاؤ. ایسے گندے گندے عذر کرتے، آپ کہتے جاؤ جاؤ جاؤ. اللہ پاک کو یہ بات پسند نہیں آئی. اللہ تعالیٰ کی منشا تھی کہ آپ چھٹی نہ دیتے یا آپ کے ساتھ چلتے. انہوں نے راستے میں پھر واپس آ جانا تھا، جانا تو تھا نہیں، تو جب یہ لوٹتے پھر سب کو پتا چلتا یہ ہے منافق، یہ ہے منافق، یہ ہے منافق. تو یہ بات اللہ کو اپنے نبی سے پسند نہیں آئی. اب اپنے نبی کو کیسے تنبیہ فرما رہے ہیں ذرا یہ بھی سنیں. اچھا، تنبیہ کا قانون ہی ہے کہ پہلے تنبیہ کی جائے پھر معاف کیا جائے. نہیں، پہلے آدمی ناراض ہوتا ہے، پھر اگلا معافی مانگتا ہے، پھر کہتا اچھا جاؤ معاف کیا، یا ناراض ہونے سے پہلے ہی معاف کر دیتا ہے. کبھی ہٹ دیکھ، وہ ناراض ہونے سے پہلے معاف. ہمیشہ ہم جب کسی بات پہ برہم ہوتے ہیں، پہلے ہم ناراض ہوتے ہیں، پھر اگلا معافی مانگتا ہے، پھر ہم کہتے ہیں جاؤ معاف کیا. ذرا ادھر حبیب و محبوب کا تماشا دیکھو. اللہ تعالیٰ نے ناراضگی بعد میں ظاہر کی، معافی پہلے بتائی. یہ دنیا میں کہیں نہیں ہوا سوائے اس ایک جگہ سے. اللہ کہہ رہے ہیں اف اللہ عنک لما اذنت لہم، اف اللہ عنک لما اذنت لہم، اللہ آپ کو معاف کرے، اللہ نے آپ کو معاف کر دیا. یہاں ہونا چاہیے تھا اللہ آپ کو معاف کر دے گا، آپ نے کیوں اجازت دی منافقوں کو مستقبل کے سیرے کے ساتھ کہ ہم آپ کو معاف کر دیں گے آئندہ، آئندہ آپ اجازت نہ دیں. نہیں، اللہ نے کہا آف اللہ عنک، میں تجھے معاف کر چکا ہوں، ہم نے آپ کو معاف کر دیا. لما اذنت لہم، یا آپ نے اجازت کیوں دی. پھر الفاظ اتنے نرم ہیں، لما اذنت لہم، الفاظ میں اتنی نرمی ہے, اتنی نرمی ہے کہ یہ لگتا ہی نہیں کہ تنبیہ ہو رہی ہے. جیسے لکھنؤ والے, آپ یہ کام مت کیجیے گا, پنجابی ہو تو ایسے آسینے ہوئے تو کیوں کیتا ہے. وہ جو لکھنوی ہوتے ہیں وہ ان کی ڈانٹ بھی ایسی ہوتی ہے, دیکھیے دیکھیے کہیں آپ کی شان میں ہم سے گستاخی نہ ہو جائے. تو یہ اللہ ایسے پیار سے کہہ رہے, لما اذنت لهم, اور اتنے نرم لہجے پر بھی پہلے معافی سنائی, عفا اللہ عنک, تیرے رب نے تجھے معاف کر دیا. کیا خوبصورت انداز ہے. ابراہیم علیہ السلام آ جائیں آپ, ابراہیم علیہ السلام کی سنو, وہ ارشاد فرما رہے ہیں, وجعلنی من ورثة جنة النعیم, اللہ مجھے جنت تو دے دے, مجھے جنت تو دے دے. اور اللہ تعالیٰ اپنے حبیب سے کہہ رہے ہیں, انا اعطیناک الکوثر, ہم نے آپ کو جنت دے دی, یعنی کہ دوں گا, دے دی, دے دی ہم نے آپ کو. ابراہیم علیہ السلام کہہ رہے ہیں, اللہ اجعل لی لسان صدق فی الاخرین, بعد میں میرا نام زندہ رہے, میرے بعد میرا نام زندہ رہے. دعا مانگی اور اپنے نبی کو دین مانگی, اللہ نے کہا ورفعنا لک ذکرک, ہم نے آپ کا ذکر اونچا کر دیا. موسیٰ علیہ السلام کی سنو, موسیٰ علیہ السلام کہہ رہے ہیں, رب اشرح لی صدری, اللہ میرا سینہ تو کھول دے, اللہ نے کھول دیا. اپنے نبی سے کہہ رہے ہیں, الم نشرح لک صدرک, ہم نے آپ کا سینہ کھول دیا. داؤد علیہ السلام کی سنو, ان کو کہہ رہے ہیں, لا تتبع الہوا, اے داؤد ہم نے آپ کو حکم دی ہے, آپ خواہش کے تابع ہو کے مت چلیں, حکم ہے. اپنے نبی کے بارے میں سنو, ما ینطق عن الہوا, میرا نبی تو خواہش کا بول ہی نہیں بولتا, الٹا صفائی پیش کر رہے ہیں. اور قسم اٹھا کے, والنجم اذا ہوا, ما ضل صاحبکم وما غوا, وما ینطق عن الہوا, ان ہوا الا وحی یوحا. عمر ابن عاص کہنے لگے, ان کے بیٹے عبداللہ رضی اللہ عنہما, یا رسول اللہ, میں آپ کی باتیں لکھا کرتا ہوں, کبھی آپ غصے میں ہوتے ہیں اس وقت بھی لکھ لیا کروں. انہوں نے غلط قیاس ہو گیا, ان سے قیاس غلط ہو گیا, انہوں نے سمجھا جیسے ہم غصے میں آپ سے باہر ہو جاتے ہیں, سچ کو جھوٹ, جھوٹ کو سچ کر رہتے ہیں, یا سچ ہی ہو تو اس میں بھی سخت ہو جاتے ہیں. تو کہیں اللہ کا رسول غصے میں ہو تو کیا لکھوں کہ نہ لکھوں, کہیں ایسا ہو تو نہیں ہوگا آپ کے ساتھ. تو یا رسول اللہ, جب آپ غصے میں تو سب لکھا کروں. تو آپ نے فرمایا, اکتب, لکھو ہر حال میں لکھو, فوالذی نفسی بیدہ لا یخرج من ہذا الا الحق. یوں کیے جو جیسے میں نے آپ کو کر کے دکھایا, اپنی زبان باہر نکالی اور اس کو انگوٹھے اور شہادت کی انگلی سے پکڑا, اس ذات کی قسم جس کے قبضے میں میری جان ہے, اس زبان سے حق کے سوا کچھ نہیں نکلتا. تو اللہ نے کامل اکمل نبوت کر کے ہمارے بھاگ جاگے کہ ہمیں حضور کا امتی بنا دیا. تو اس کا تقاضا تو یہ تھا کہ آپ ہمیشہ زندہ رہتے, تاکہ ہر دور میں انسانوں کو تبلیغ کرتے, لیکن اللہ تعالیٰ نے آپ پہ نبوت کو بند فرما کر ساری امت کو اس انجام سے خبردار کرنے کے لیے کھڑا کر دیا کہ اب تم نے یہ کام کرنا ہے. تو یہ جو تبلیغ کا کام ہے, یہ دوہری محنت ہے. ہم نے کلمہ پڑھا ہے, ہمارے ذمہ اللہ اس کے رسول کے حکموں کا پابند بن کے چلنا ہے. ہم نے حضرت محمد صلی اللہ علیہ وسلم کو آخری نبی مانا ہے, تو آپ کے پیغام کو ہم نے ساری دنیا میں پہنچانا, یہ دو کام ہمارے ذمہ لگائے گئے ہیں. پہلے چونکہ نبی کے بعد نبی آ رہا تھا, تو کسی امت کو آگے جانے کی ضرورت نہیں تھی, لیکن ہمارے نبی پاک صلی اللہ تعالی علیہ وسلم پر اللہ تعالی نے نبوت کا در بند کر دیا. خاتم النبیین, لا نبی بعدی, لا امت بعدکم. تو اب یہ انسانیت چیونٹوں کی طرح بکھری پڑی ہے, یہ کام کس کے ذمے ہے؟ اللہ کا تعارف کرانا کس کے ذمے ہے؟ رسالت کا تعارف, جنت اور جہنم کا تعارف کون کرے؟ تو اب ایک آیت سنیں, قل هذه سبيلي ادعو الى الله على بصيره انا ومن اتبعني وسبحان الله وما انا من المشركين. یہ ایک آیت ہے جو ساری دنیا کے مسلمان مردوں کو, عورتوں کو باندھ کے کھڑا کر رہی ہے کہ خود بھی اللہ اور اس کے رسول کے حکم پر آؤ اور ساری دنیا کے انسانوں کو اس کی طرف بلاؤ. کیا کہا جا رہا ہے؟ اے میرے نبی کہو, کل کہو, کیا کہوں یا اللہ؟ ہذہ سبیلی, یہ میری راہ ہے, یہ میرا راستہ ہے, یہ میرا کام ہے, یہ میرا منصب اور مقصد ہے. کیا؟ ادعو الی اللہ, میں اللہ کی طرف بلاتا ہوں, بصیرت کی سواری پہ سوار ہو کر, علم اور یقین کی سواری پہ سوار ہو کر, علی بصیرت, میرا اس کام کا زادرہ پیسہ نہیں, پیسہ نہیں, دولت نہیں, منصب نہیں, حکومت نہیں. یہ لفظ علی میں معنی چھپا ہوا ہے, دولت نہیں, حکومت نہیں, منصب نہیں, جائیداد نہیں, خاندان نہیں. میری سواری کیا ہے, میرا زاد راہ کیا ہے؟ اس اللہ کی طرف بلانا اور یہ تبلیغ کے کام کا کرنا. اس کے لیے میرا سبب, میری سواری, میرا زاد, وہ بصیرت, وہ اللہ پر یقین, وہ اللہ پر اعتماد, وہ اللہ کا علم, وہ اللہ کی معرفت, یہ میری سواری ہے. میں اس پر سوار ہو کر صدا لگاتا ہوں, لوگوں اللہ کی طرف لوٹ جاؤ, اکیلا سب کو کافی ہو جائے گا. اللہ کی طرف لوٹ جاؤ, وہ اکیلا سب کو کافی ہو جائے گا. اس کے خزانے ختم نہیں, اس کی طاقت کو زوال نہیں, اس کی قوت کو زوال نہیں, اس کی قدرت کو زوال نہیں, اس کے خزانوں میں کمی نہیں, اس کے لشکروں میں کمی نہیں. اس کی چوتھے آسمان پر جب آپ گزر رہے تھے معراج پر جانے کے لیے, تو ایک لشکر دیکھا گزرتے ہوئے, لشکر جا رہا ہے. ان کے قد ہیں ہزار ہزار سال کی لمبائی کا, ایک ایک کا قد ہے, اور وہ یوں گزر رہے ہیں, گزر رہے ہیں. تو آپ نے پوچھا جبریل سے, یہ کیا ہے, یہ کیا ہے؟ وہ کہنے لگے, یا رسول اللہ, وہی لے کر میں جب سے زمین پہ جا رہا ہوں, آدم علیہ السلام اور حضور پاک علیہ الصلوۃ والسلام, تو تقریباً کوئی 10,000 سال ہے. میں اترتا ہوں, چڑھتا ہوں, میں اس لشکر کو آج تک گزرتے ہی دیکھ رہا ہوں. مجھے بھی ابھی تک میں اس کے پہلے سرے کا پتہ چلا ہے نہ آخری سرے کا پتہ چلا ہے. اور پھر کہا, وما یعلم جنود ربک الا ہو, یا رسول اللہ, آپ کے رب کے لشکروں کو صرف آپ کا رب ہی جانتا ہے اور کوئی نہیں جانتا. اور جبریل کو سدرۃ المنتہی سے زمین پر آنے میں ایک چٹکی کی دیر لگتی, ایک پل, آنکھ بند کرو تو اوپر ہیں, کھولو تو یہاں ہیں. اتنا تیز رفتار فرشتہ یوں کہہ رہا ہے کہ اس لشکر کا اول آخر میں نہیں دیکھ سکا. وما یعلم جنود ربک الا ہو وعندہ مفاتح الغیب لا یعلمہا الا ہو, لشکر کی طاقت, اب اس کے علم کی طاقت, سارے غیب کے خزانوں کی چابیاں اس کے پاس. ما تسقط من ورقۃ الا یعلمہا, پتا گرتا ہے تو اس کے علم میں, سبز ہے اس کے علم میں, تر ہے اس کے علم میں, خشک ہے اس کے علم میں, زمین پہ سیدھا گرا اس کے علم میں, ہوا نے اٹھا کے 10 گز دور پھینک دیا اس کے علم میں, اوپر گاڑی کا ٹائر گزر گیا, وہ پہیا پرزے پرزے ہو کر ذرہ ذرہ ہو کر ہوا میں بکھر گیا, وہ ذرے کہاں کہاں جا کے گم ہو گئے اللہ کی نظر میں, اور وہ درختوں پہ جتنے پتے کھڑے ہیں ان کی مجموعی تعداد اللہ کی نظر میں. ولا حبۃ فی ظلمات الارض ولا رطب ولا یابس الا فی کتاب مبین, کوئی دانا زمین میں ہے اس کے علم میں, اوپر ہے اس کے علم میں, گندم کے ایک کھیت کے دانے میں نہیں گن سکتا, آپ نہیں گن سکتے. ساری دنیا میں کروڑوں ایکڑ میں گندم کاشت کی گئی, ایک ایک دانے کو اللہ الگ الگ دیکھ رہا ہے, ایک ایک دانے کا الگ وزن اللہ جانتا ہے, اور ایک ایک ایکڑ سے نکلنے والے مجموعی دانوں کا وزن جانتا ہے, پورے پاکستان سے نکلنے والی گندم کے وزن کو جانتا ہے. 6 کے 6 بر اعظم میں جو گندم کٹ کے ڈھیر ہو چکی ہے اس کے مجموعی وزن کو جانتا ہے. پھر ایک ایک دانے پر, ایک ایک دانے پر ایک ایک بشر کا نام لکھا ہوا ہے. آدمی تسلے میں بیٹھا ہے, گندم ملتان کے کھیت میں کٹی پڑی, ایک دانے پر نام لکھا پڑا ہے, عبد الرحمان ٹیکسلے والے نے اس کو کھانا ہے. کروڑوں اربوں دانوں میں وہ دانا گم ہوا, اور رب نے عرشوں پہ دیکھا کہ پہنچانا اسی کے منہ میں ہے. اللہ کا علم, اللہ کی قدرت, اللہ کی ربوبیت, فرشتہ اس کے پیچھے چلا, اس کے پیچھے چلا, اس کے پیچھے چلا. جو مال کراچی کو جانے لگا تھا اس میں سے دانے کو الگ کر کے دوسری بوری میں ڈلوا دیا, وہ وہاں سے آگے چلا, آگے جا کر وہ اور वो फ्लोर मिलने पहुंच गया, करोड़ों लाखों अरबों खरबों दानों में जाके मिल गया। फिर चक्की ने खौफनाक अंदाज में उसे पीस दिया, पर फरिश्ते की नजर से उस दाने का एक एक जर्रा ओझल न हुआ। वो उसके जर्रात पर भी खड़ा हुआ है, ये जब तक खिलाना नहीं मेरी ड्यूटी खत्म नहीं। फिर उसको आटे की ढाई मन की बोरी में उसको नजर में रखा, बोरी को चढ़ाया, ट्रक पर टैक्सले पहुंचाया, वहां से उसे स्टोर पे पहुंचाया, वहां से अब्दुल रहमान को पहुंचाया और उस दाने के जर्रात को खींच कर उसके थैले में डलवाया, वहां से लाकर उसके घर में बेगम को पकड़ाया। वो दाना अपने चंद जर्रात के साथ आटे के पेड़े में मिला, उसके मुकद्दर में उतना ही था, बाकी किसी और के लिए था। वो रोटी पक के सामने आई, उसने वो नवाला तोड़ा जिसमें वो दाने के जर्रात थे, मुंह में रखा, दरवाजे पे घंटी हुई, फलां साहब बुला रहे, नवाला मुंह में रोटी छोड़ो आगे, पीछे देखा तो रोटी बच्चा सारी खा चुका था। इसके लिए तो वही लुकमा मुकद्दर में था जब फरिश्ता साथ चल रहा था। ये हमारे रब का निजाम है, कुदरत और रबूबियत है। मा तस्कुत मिन वरकतिन इल्ला यअलमुहा वला हब्बतिन, ये सिर्फ हब्बा का मतलब इतना नहीं है कि अल्लाह दाने को जानता है, इस दाने की पूरी कहानी को जानता है, इस दाने के सारे जर्रात को जानता है। अगर वो दाना एक रोटी में जमा नहीं हुआ, आधा रोटी में आया और आधा किसी बिस्कुट फैक्ट्री में चला गया, तो रब वो ताकतवर जात है कि उस आधे के जो बिस्कुट में चला गया है उसको भी पकड़ के रखेगा, उसमें से चंद जर्रे किसी केक रस में चले गए तो उसको भी बांध के रखेगा। ये बिस्कुट, ये केक रस, ये नवाला, तीन हिस्सों में बिखरा हुआ दाना जब तक अल्लाह अपनी कुदरत और ताकत से अब्दुल रहमान के मुंह में नहीं पहुंचा देता, फरिश्ता पीछे नहीं हट सकता। ये है रब्बुल आलमीन, अल्हम्दुलिल्लाह रब्बुल आलमीन। क्या समझा है, फारिग बैठा हुआ है, उसे पता ही नहीं कौन क्या चाहता है, उसके खजाने खत्म हो गए या ताकत खत्म हो गई या कुदरत खत्म हो गई या नहीं 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 नहीं, कुदरत में बेमिसाल बाकमाल लाजवाल, खजानों की हद नहीं, ला यालमा इल्ला हो, लाजवाल खजाने, न उसकी जात की हद, न उसके इल्म की हद, न उसकी कुदरत की हद, न उसकी ताकत की हद, न उसकी हैबत की हद, न उसकी शहनशाही की हद, न उसके लश्करों की हद, न उसकी आका की हद, न उसकी पकड़ की हद, न उसके अदल की हद, न उसके लुत्फ की हद, न उसके समा की हद, न उसके बसर की हद, न उसके काहरी की हद, न उसकी जब्बारी की। हर सिफत को ले आओ, हर सिफत को, ला महदूद ला महदूद ला महदूद, ऐसा अव्वल जिसका पहल कोई नहीं, ऐसा आखिर जिसकी इंतहा कोई नहीं, जो सांस रग 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 रग, रेशे रेशे, पत्ते पत्ते, जर्रे जर्रे, जर्रे जर्रे में अपनी जात का जलवा दिखा दे, आसमान की बुलंदियां उसकी जात का पता बताएं, पहाड़ों की चोटियां उसकी जात का पता बताएं, बुलबुलों की कुकू उसकी जात का पता बताएं, चिड़ियों की चहचहाहट उसकी जात का पता बताएं, दरियों की तुगयानी उसकी जात का पता बताएं, पानी का कतरा सदफ की कोठरी में जाकर मोती बन के बताता है कि अल्लाह है, वही पानी का कतरा सांप के मुंह में जाकर जहर बन के बताता है कि अल्लाह है, वही पानी का कतरा हिरन के मुंह में जाकर मुश्क बन के बताता है कि अल्लाह है, वही पानी का कतरा भेड़ और बकरी के मुंह में जाकर दूध बन के बताता है कि अल्लाह है, वही पानी का कतरा रेशम के कीड़े के मुंह में जाकर रेशम बन के बताता है कि अल्लाह है, वही पानी का कतरा दरख्त की जड़ में जाकर आम बन के बताता है कि अल्लाह है, लुकात बन के बताता है कि अल्लाह है, सेब बन के बताता है कि अल्लाह है, नाशपाती बन के बताता है कि अल्लाह है, और खरबूज में गया तो सफेद, और तरबूज में गया तो सर्ख, और आम में गया तो सब्ज, और अमरूद में गया तो सफेद, वो सेब में गया तो सर्ख, ये एक कतरे में कभी सुर्खी, कभी पीला, कभी जर्द, कभी सफेद, कभी काला, कभी नीला, वही पानी का कतरा जब फूल को लगा तो महक के गुलाब बना, चमेली बना, कली बना, महका महका उसकी महक गूंजी। ये कौन है, कौन है जो एक पानी के कतरे पे इतनी कारीगरियां करके दिखा रहा है, तो हमें तो नहीं पता। अल्लाह ने कहा ذَلِكَمَ اللَّهُ رَبُّكَمَ الْحَقَّ فَمَاذَا بَعْدَ الْحَقَّ إِلَّا الضَّلَالُ فَأَنَّا تُصْرَفُونَ, कोई नहीं है तेरे रब के सिवा, अल्लाह ही है, अल्लाह ही है, अल्लाह ही है, अल्लाह सारी कायनात बताती है, अल्लाह नूर السماوات والأرض, देखो तो सही उफक के पार, शर्क की सफेदियों में, गर्ब के अंधेरों में, कुतुब
اور شمال اور جنوب کی وسعتوں میں آسمان کی بلند چھت میں دیکھو، سر بفلک چوٹیاں دیکھو، برف سے ڈھکے پہاڑ دیکھو، سیاہ چادر اوڑے ہوئے کالے پتھر کے پہاڑ دیکھو، سبز سے ڈھکے ہوئے سبز پوش پہاڑ دیکھو، میٹھے پانی کی رگوں کے چشمے دیکھو، گرتی آب شاریں دیکھو، لٹکے ہوئے پھل دیکھو، پھنکارتے ہوئے سانپوں کو دیکھو، جھپٹتے ہوئے عقابوں کو دیکھو، پاؤں تلے روندی جانے والی چیونٹیوں کو دیکھو، ایک ایک بتاتی ہے کہ اللہ ہی اللہ ہے، اللہ نور السماوات والارض، کلن یشہد بجلالی، ہر چیز گواہی دیتی ہے کہ کوئی بڑا بادشاہ ہے جس کی حکومت کے تلے یہ سارا سامان چل رہا ہے، یہ سارا نظام چل رہا ہے. ادعو الاللہ، یہ میرا کام ہے، میں کیا کرتا ہوں، میں اللہ کی طرف بلاتا ہوں. ادعو الاللہ، میں اللہ کی طرف بلاتا ہوں، یہ کیا ہے، میرا کام ہے. یہ امرود لے لو، کنو لے لو، خربوزے لے لو، کپڑا لے لو، دھاگا لے لو، ہے یہ کیا کر رہے ہیں، یہ امرود کی طرف بلا رہے ہیں، یہ کنو کی طرف بلا رہے ہیں، یہ کپڑے کی طرف بلا رہے ہیں، یہ فیکٹری کی طرف بلا رہے ہیں، اور ہمارا نبی کی طرف بلا رہا ہے، اللہ کی طرف بلا رہا ہے. اور ہمارے نبی کے طفیل ہمارا بھی یہ کام ہے. ومن اتبعنی، جو میرا کلمہ پڑھتے ہیں ان کا بھی یہی کام ہے کہ امرود کی صدائیں لگانا چھوڑیں، اللہ کو پکاریں، اللہ کی طرف بلائیں. یہ ضرورت کی چیزیں ہیں، کرو، کماؤ، محنت مزدوری سب کچھ، لیکن کام ہمارا کیا ہے، آئے کیوں ہیں، روٹی کمانے، کھانا کھانے، بچے بہانے، پر مر جانے، بتائیے، زندگی کو ذرا آپ دیکھیں غور کریں، زندگی کو دیکھیں غور کریں، بچپن میں کھیلے، لڑکپن میں پڑھے، جوانی میں شادی ہو گئی، میاں بیوی مل گئے، اب روٹی کا دھندا چل گیا، اب کاروبار، نوکریاں، حسب مراتب، کوئی تھوڑا، کوئی زیادہ، کوئی بہت زیادہ، پھر بچے ہو گئے، پھر ان کے گرد گھومنا شروع کر دیا، پھر وہ جوان ہو گئے، پھر ان کی شادیوں کے گرد گھومنا شروع کر دیا، آگے ان کے بچے ہو گئے، پھر ان کے فکر شروع ہو گئے، کچھ درمیان میں مر گئے، کچھ لوگ پہلے آگے مر گئے، کچھ اخیر میں مر گئے. تو زندگی کا سارے کا سارا جو محور ہے اور جو چکی ہے وہ اس ایک چھوٹے سے دائرے میں چل رہی ہے، پروان چڑھنا، شادیاں کرنا، بچے پالنا، پھر ان کی شادیاں کرنا، پھر اس دوران مر کے قبروں میں جا کے سو جانا، پھر جن ماؤں نے انہیں اپنے گود کھلا کر ان کے پیشاب پخانے دھوئے تھے، اس اولاد کو بھی توفیق نہیں ہوتی کہ سال میں ایک دفعہ ہی ماں کی قبر پہ جا کے کچھ پڑھ دیں. یہ ایسا بے وفائی کا جہان ہے. تو ہم اللہ کی طرف بلانے والے ہیں، یہ تبلیغ کا کام ہے، جو ہمیں تبلیغی جماعت نہیں دے رہی، اللہ دے رہا ہے. اللہ کی مانو، یہ ہمارا کام ہے. اللہ کی طرف دوڑو، یہ ہمارا کام ہے. اللہ کے حکموں کی طرف بلانا، اللہ کی طرف نماز سے آ جاؤ بھائی. کوئی ٹیکس لے والا مرد و عورت بے نمازی نہ رہے، وہ کیا زندگی ہے جہاں اس میں نماز نہ ہو، وہ ماتھا کیسا ماتھا ہے جسے رب کے دربار میں سجدہ نصیب نہ ہو. یہ اتنا عظیم و شان عمل ہے سجدہ، کہ جب آدمی زمین پہ سر رکھتا ہے تو اللہ کے نبی فرماتے ہیں تیرا سر اللہ کے قدموں میں پہنچ چکا. ان ساجد یسجد فی قدم یا رحمان، سجدہ کرنے والا اللہ کے قدموں میں سر رکھ دیتا ہے. اتنا بڑا عمل. اور جب آدمی کہتا سبحان ربی الاعلی، تو زمین اس طرح ٹھنڈی ہو جاتی ہے جیسے آپ برف کا ٹھنڈا پانی پی کے سینے میں ٹھنڈک محسوس کرتے ہیں، ساری دھرتی میں یوں لگتا ہے جیسے ٹھنڈا پانی پھیل گیا ہو. اور وہ شکر ادا کرتی ہے، ان کو دعائیں دیتی ہے جنہوں نے اس دھرتی کو سجدوں سے آباد کیا. اور اگر کوئی ایک آدھ قطرہ آنسو کا ٹپ گیا تو جو تین دن سے بارش ہو رہی ہے اس سے زمین کو اتنی ٹھنڈک نہیں پہنچتی جتنی ایک عورت ایک مرد کے کوئی ادھورے چوتھائی آنسو کے زمین پر ٹپکنے سے جتنا زمین ٹھنڈی ہوتی ہے. اس کی مثال یوں سمجھو، پیاس سے آدمی کے سر پہ پانی ڈالتے رہو، ایک گھونٹ اس کے منہ میں بھی ڈال دو تو جو گھونٹ اس کے منہ میں گیا ہے اس سے جو اس کو تراوٹ ہوئی ہے وہ اس جسم پر پانی ڈالنے سے ہرگز نہیں ہو سکتی. ساری دھرتی پر برسات کی بارش ہو، لہلہا اٹھے، سبز چادر ہوں، گلاب کے پھول ہوں، کلیاں کھل جائیں، باغ مہک جائیں، اللہ کی قسم ایک مسلمان مرد عورت کا تپکا ہوا آنسو سجدے کا اس زمین کے اندر کو ایسا ٹھنڈا کر دیتا ہے کہ سارے سال کی بارشوں سے زمین ٹھنڈی نہیں ہوتی۔